यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विषयमा सबै राजनैतिक दललाई एकताबद्ध हुन र संविधान संशोधनका पक्षमा उभिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2076-77 आर्थिक सर्वेक्षण पेश। चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर 2.3% सीमित हुने प्रारम्भिक प्रक्षेपण। रूकुम पश्चिमको चौरजहारी घटनाको छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता। गृह मन्त्रालयद्वारा छानबिन समिति गठन। वीरगंजको गण्डक अस्पतालको आइसोलेशन वार्डमा उपचाररत 21 जना कोरोना संक्रमित निको भई गैराती घर फर्किए। र व्यवस्थापन नभए कोरोना महामारी केही रोकिएका देशमा महामारी फेरि उचाइमा पुग्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। कोरोना संक्रमणका कारण विश्वभर संक्रमितको संख्या 56,76,000 नाग्यो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विषयमा सबै राजनैतिक दललाई एकताबद्ध रूपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो आह्वान गर्नुभएको सर्वदलीय बैठकमा नेपालको अध्यावधिक नक्सा संविधानको अनुसूचीमा राख्न संविधान संशोधन गर्ने विषयमा संसदमा रहेका पार्टीका नेताहरूबीच छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रियताका विषयमा सिंगो राष्ट्र विगतदेखि एकताबद्ध हुँदै आएको र त्यही एकताका बलमा सो विषयलाई टुंग्याउनु पर्ने धारणा राख्नुभयो। संविधानमा विभिन्न राजनैतिक दलका अडानका विषयमा आगामी दिनमा छलफल गरी अघि बढ़न सकिने पनि प्रधानमन्त्रीले बताउनु भएको परराष्ट्र मन्त्री प्रदीप कुमार गिमालीले जानकारी दिनुभयो। सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयत्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको हो। संविधान संशोधित दस्तावेज भएको बताउँदै प्रधानमन्त्री ओलीले आवश्यकता अनुसार यसमाथि छलफल गर्न सकिने बताउनुभयो। संसद अधिवेशन यही रूपमा लामो समयसम्म चलाउन जोखिमपूर्ण भएकाले संशोधनको विषय चाँडै टुंग्याउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले संशोधनका पक्षमा मत राख्न चाहे पनि छलफलका लागि थोरै समय चाहिने बताउनुभयो। जनता समाजवादी पार्टीले भने संशोधन प्रस्तावमा आफ्नो दलले उठाएका विषयलाई पनि समेट्नुपर्ने धारणा राखेको मन्त्री गिमालीले जानकारी दिनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजो बसेका छुट्टा छुट्टै बैठकमा आर्थिक वर्ष 2076-77 आर्थिक सर्वेक्षण पेश गरिएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजो बसेका छुट्टा छुट्टै बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आर्थिक वर्ष 2076-77 आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो। बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले आर्थिक वर्ष 2076-77 फागुनसम्मका सम्पूर्ण आर्थिक क्रियाकलापमा तीव्रता आए पनि त्यसपछि कोविड-19 संक्रमणको असर परेकाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर 2.3% हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो।
आर्थिक वर्ष 2076-77 फागुनसम्मको समग्र आर्थिक क्रियाकलापमा तीव्रता आए पनि कोविड-19 महामारीको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन गई त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्न गएकोले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर 2.3% हुने प्रारम्भिक अनुमान रहेको छ। पछिल्ला 3 वर्षमा भने औसत आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा औसत 7% भन्दा माथि रहेको हामीलाई जानकारी नै छ। आर्थिक वर्ष 2076-77 प्रति व्यक्ति कुल राष्ट्रिय उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा 7.5% बढेर ₹1,26,018 अथवा अहिलेको विनिमय दरमा अमेरिकी डलर 1,085 पुग्ने अनुमान छ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले कोविड-19 रोकथामका लागि चालिएका कदमबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको संकुचनले चालू आर्थिक वर्षमा कुल लगानी गत वर्षको तुलनामा 3.4% न्यून भई 18,89,26,00,00,000 रूपियाँ पुगेको बताउनुभयो। आर्थिक वर्ष 2074-75 18.7% रहेको गरीबीको रेखामुनिको जनसंख्या न्यून भई आर्थिक वर्ष 2076-77 16.67% हुने अनुमान रहेको पनि अर्थमन्त्री डाक्टर खतिवड़ा
2077 फागुनसम्म अर्थतन्त्रका अन्य परिसूचकहरू सन्तोषजनक देखिएका छन्। मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरू आर्थिक स्थायित्व अनुकूल हुँदै गएका छन्। निकासीमा भएको वृद्धि र पैठारीमा भएका कमीको कारण व्यापार घाटामा सुधार भई शोधनान्तर स्थिति बचतमा रहेको छ। विगत केही वर्षदेखि मुद्रास्फीति 1 दशकको औसत भन्दा तल रहन सकेको छ। आर्थिक वर्ष 2076-77 फागुनमा औसत मुद्रास्फीति उपभोक्ता मुद्रा मुद्रास्फीति दर 6.5% रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दर 4.2% रहेको थियो। आर्थिक वर्ष 76-77 फागुनसम्म कुल सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12.9% वृद्धि भई रु 6,10,68 करोड़ पुगेको छ। सरकारी खर्च मध्ये चालू खर्च रु 4,50,78 करोड़, पुँजीगत खर्च 96,48 करोड़ र वित्तीय व्यवस्थातर्फ रु 63,42 करोड़ खर्च भएको छ।
सदनमा प्रस्तुत आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारले संकलन गर्ने राजस्व अघिल्लो वर्षको तुलनामा 9.6% वृद्धि भई 4,79,71 करोड़ रूपियाँ पुगेको, फागुन मसान्तसम्म कुल वैदेशिक अनुदान 16,19 करोड़ र ऋण 93,09 करोड़ रूपियाँ गरी कुल 1,09,28 करोड़ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको उल्लेख छ। 2076 सालको फागुन मसान्तसम्ममा बीमा 22% जनसंख्याको पहुँचमा पुगेको, मुलुकको वित्तीय क्षेत्रमा द्रुतदर विस्तार हुँदै जानुका साथै वित्तीय पहुँच अभिवृद्धि हुँदै गएको र वित्तीय कारोबारमा उल्लेख्य विस्तार भएको सर्वेक्षणले देखाएको छ। त्यस्तै गत फागुन मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात 22.3% वृद्धि भई 74,91 करोड़ रूपियाँ र वस्तु आयात 2.6% घटेर 9,24,24 करोड़ रूपियाँ पुगेको र व्यापार घाटा 4.7% संकुचन भएको सर्वेक्षणमा उल्लेख गरिएको छ। फागुन मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति 37,84 करोड़ रूपियाँले बचतमा रहेको, विप्रेषण आप्रवाह 1.8% वृद्धि भई 5,92,42 करोड़ रूपियाँ पुगेको र कुल जनसंख्याको 90% विद्युतको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा संघबाट 15,254 किलोमिटर सड़क कालोपत्र भएको पनि सर्वेक्षणमा उल्लेख छ। प्रतिनिधि सभाको हिजोको बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन 2076-77 पेश गर्नुभएको थियो। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठले राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभयो। गृहमन्त्री रामबहादुर थापाले सरकारले रूकुम पश्चिमको चौरजारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 5-सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले यही जेठ 10 गते रूकुम पश्चिमको चौरझारी उडान नम्बर 8 भएको घटनाको छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री थापाले रूकुम पश्चिमको चौरझारीमा अन्तर्जातीय प्रेम सम्बन्धपछि जाजरकोटबाट पुगेका केटा पक्षका 19 जनाको समूह र केटी पक्ष बीच भएको झडपपछि 3 जनाको शव भेरी नदीमा भेटिएको र 3 जना बेपत्ता रहेको जानकारी गराउँदै बाँकी अन्यलाई भने परिवारमा जिम्मा लगाइएको जानकारी दिनुभयो। गृहमन्त्री थापाले बेपत्ता रहेकाहरूको खोजी गोताखोर मार्फत भइरहेको पनि जानकारी गराउनुभयो। गृहमन्त्री थापाले सामाजिक कुरीति र चिन्तनको अन्त्यका लागि विभिन्न कानूनहरू निर्माण भएको र कानून अनुसार दोषीलाई कार्यवाही हुने बताउनुहुँदै घटनाको छानबिनमा राज्यका तर्फबाट कुनै पनि प्रकारको राजनीतिकरण नहुने स्पष्ट समेत पार्नुभयो। उहाँले घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले 12 जनालाई नियन्त्रणमा लिएको जानकारी गराउनुभयो। यसअघि बैठकमा समय माग गर्दै सांसदहरू मीनबहादुर विश्वकर्मा, पार्वती विसंखे र रेणुका गुरूङले मुलुकमा नै सबैभन्दा ठूलो जातीय घटनाका विषयमा सरकारको जवाफ माग गर्नुभएको थियो। उहाँहरूले चौरजारी घटनामा मारिएका 3 जनाको शव भेटिएको र 3 जना अझै बेपत्ता रहेको भन्दै मुद्दा तोडमोड नगरी बेपत्ताको छानबिन गर्न, मृतकको परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न र दोषीलाई कार्यवाही गर्न माग समेत गर्नुभयो। बैठकमा सांसद जनार्दन शर्माले रूकुम पश्चिममा भएको घटना अध्ययन गर्न जाजरकोट र रूकुमको प्रशासन लागेको र दोषीमाथि कार्यवाही गर्न आफूहरूले सहयोग गरिरहेको र छानबिन हुने बताउनुभयो। त्यस क्षेत्रको जनप्रतिनिधि समेत रहनुभएका सांसद शर्माले घटनापछि 3 जनाको शव भेरी नदी किनारमा भेटिएको र 3 जना बेपत्ता रहेको भन्दै समिति बनाएर भए पनि घटना छानबिन गर्न र दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो। रूकुम पश्चिमको चौरजारी घटना इतिहासकै निर्मम जातीय घटना भएको भन्दै यसलाई राजनीतिकरण नगर्न र छिटो छानबिन गरी दोषीलाई कार्यवाही हुनुपर्नेमा बैठकमा सांसदहरूले जोड़ दिनुभएको थियो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजो बसेका छुट्टा छुट्टै बैठकले पूर्व राज्यमन्त्री दुर्योधन सिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। स्वर्गीय चौधरी 2048, 2051 र 2056 सालको प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो। उहाँको यही जेठ 9 गते 70 वर्षको उमेरमा बुटवल स्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले दुईवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा आम्फेले प्रस्तुत गर्नुभएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक र अनुगमन तथा मूल्यांकन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्ट्याण्डर्ड नापतौल विधेयक र प्रत्यायन विधेयक 2076 प्रस्तुत गर्नुभएको थियो। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बिउ बिजन र बिरूवा विधेयक 2075 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी 15 गते साँझ 6:30 बजे बस्नेछ। कोरोना भाइरसबाट हिजो थप 90 संक्रमित भएसँगै नेपालमा कुल संक्रमितको संख्या 772 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप 90 कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको हो। प्रवक्ता डाक्टर देवकोटाका अनुसार हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा महोत्तरीका 2, जुम्लाका 2, बाराका 3, रौतहटका 22, सिराहाका 5 र धनुषाका 1 गरी जम्मा 35 कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बाँकेका 8, रूपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँची, कपिलवस्तु र गुल्मीका 2 र रूपन्देहीका 1 गरी जम्मा 7 संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। त्यस्तै सेती प्रादेशिक अस्पतालमा कैलाली र छामका गरी 2, पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका 2, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका 12 र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुका 24 संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो। त्यस्तै हिजो थप 43 उपचारपछि निको भई घर फर्किएपछि कोरोना संक्रमित भई निको हुनेको कुल संख्या हिजो साँझसम्म 155 पुगेको थियो। यसैबीच वीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोविड अस्पतालको रूपमा रहेको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना भएका 21 कोरोना संक्रमित स्वस्थ भएपछि गैराती 10 बजे डिस्चार्ज गरिएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मदन उपाध्यायले संक्रमितहरूको पछिल्लो 2 रिपोर्ट नेगेटिभ आएपछि 21 गैराती डिस्चार्ज गरिएको बताउनुभयो। डिस्चार्ज हुनेहरूमा 5 महिला र 16 पुरूष रहेका छन्। यसअघि वीरगंजकै नारायणी अस्पतालबाट गत शनिबार 9, आइतबार 18 र सोमबार 43 गरी 70 कोरोनालाई जितेर डिस्चार्ज भएका थिए। वीरगंजको नारायणी अस्पताल र अस्थायी कोविड अस्पताल गण्डकबाट शनिबार यता डिस्चार्ज हुनेको संख्या 91 पुगेको छ। नारायणी अस्पताल वीरगंज कोरोना संक्रमित बिरामी मुक्त भएसँगै अब जनरल सेवा सञ्चालनका लागि आवश्यक तयारी त्यहाँ थालिएको छ भने गण्डक अस्पतालको आइसोलेसनमा अब 9 संक्रमित मात्रै बाँकी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको कामका विषयमा छलफल गर्नुभएको छ। उहाँले मन्त्रालयबाटै भिडियो कन्फरेन्स मार्फत प्रदेश मन्त्रीहरूसँग हिजो छलफल गर्नुभएको हो। छलफलमा कोरोना नियन्त्रण र रोकथामको काम अझै प्रभावकारी कसरी बनाउने भन्ने विषयमा उहाँले प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग छलफल गर्नुभएको मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले अन्तर्जातीय विवाहको विषयलाई लिएर यही जेठ 10 गते रूकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कार्यवाही गर्न आग्रह गरेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्जातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कार्यवाही गर्न सरकारलाई आग्रह समेत गरेको छ। घटनामा घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य तीनजनाको स्थिति अज्ञात रहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। यसैगरी नेपाल बार एसोसिएशनले पनि अन्तर्जातीय विवाहको विषयलाई लिएर रूकुम पश्चिममा भएको घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। बारका महासचिव लीलामणि पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा दोषीलाई कार्यवाही तथा पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराई भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनु पर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो। त्यस्तै नेपाली कंग्रेसले रूकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न माग गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्नुहुँदै कानूनी रूपमा जातीय विभेद र छुवाछूत दण्डनीय भए पनि नयाँ संविधानपछि पनि यस्ता घटना हुनु दुखद भएको उल्लेख गर्दै कांग्रेसले रूकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको बताउनु भएको छ। कांग्रेसले लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा जाँदै गरेका युवाको समूहलाई रोक्ने कार्य प्रशासनले गरेको भए त्यस्तो अप्रिय घटना हुन नसक्ने, आक्रमणको घटना हुँदा पनि राज्यको उपस्थिति नदेखिएमा केन्द्रीय सरकारको धारणा माग गर्ने र केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराई दोषीलाई जोगाउने षड्यन्त्र हुन सक्ने भन्दै अनुसन्धान गरी कड़ा कार्यवाहीको माग गरेको छ। त्यस्तै साझा पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि घटनाको छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही र पीड़ितलाई न्यायका लागि आग्रह गरेका छन्। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउनु भएको छ। नेपाल प्रेस युनियनको 29औं वार्षिक उत्सवका अवसरमा हिजो जूम प्रविधि मार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशभरका पत्रकारको निशुल्क कोरोना परीक्षण गरी पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गर्नुभयो। रूपन्देहीको भैरवा क्षेत्रका उद्यमीले कोरोना भाइरसका कारण संकटमा परेको पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न तथा बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। कोरोना भाइरसले पारेको असर र त्यसपछिको उद्यमका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषाल र भैरवा क्षेत्रका उद्यमीबीच हिजो भएको अनलाइन छलफलमा उहाँहरूले कृषिमा व्यावसायिकता आवश्यकता रहेकोमा जोड़ दिनुभयो। छलफलमा मन्त्री भूषालले आगामी बजेटमा कोरोनाका कारण बाहिरबाट स्वदेश फर्किएकाहरूलाई कृषि उद्यममा जोड़ने गरी कार्यक्रम ल्याउन लागि तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएको जानकारी दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले नेपाललाई विश्वसामु मर्यादित महिनावारीको देशको रूपमा स्थापित गराउने बताउनु भएको छ। दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो आयोजित लैंगिक हिंसा र मर्यादित महिनावारीको भूमिका विषय अन्तर्राष्ट्रिय स्तरको भर्चुअल बैठकमा बोल्नुहुँदै मन्त्री गुरूङले छाउ प्रथा जस्तो सामाजिक कलंक र अन्धविश्वासको अन्त्यका लागि मर्यादित महिनावारीको मान्यता विश्वमाझ स्थापित गराउन सरकारले सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कैलालीको गौरीफन्टा नाकाबाट हिजो एकै दिन 5,000 नेपाली धनगढ़ी भित्रिएका छन्। भारतमा रोजगारी गर्ने करिब 5,000 नेपाली गौरीफन्टाबाट नेपाल भित्रिएको स्थानीय प्रशासनले जनाएको छ। त्यसै गरी भारतका विभिन्न स्थानबाट आएका 240 भन्दा बढ़ी नेपाली हिजो विराटनगरको जोगबनी नाका भएर विराटनगर प्रवेश गरेका छन्। विराटनगर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ तथा स्थानीय प्रशासनको सहयोगमा स्वास्थ्य जाँच गरी उनीहरूलाई हिजो बेलुका विराटनगरको जोगबनी नाका भएर नेपाल प्रवेश गराइएको हो। भारतका विभिन्न शहरहरूमा वैदेशिक रोजगारीमा गएका नेपालीहरू नेपाल फर्कन थालेपछि व्यवस्थापनमा चुनौती थपिएको छ। धनुषा जिल्लाको विभिन्न पालिकाहरूमा सञ्चालन गरिएका क्वारेन्टाइनहरू विश्व स्वास्थ्य संगठन तथा क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन निर्देशिका अनुसार सञ्चालनमा नरहेपछि कोरोनाको जोखिम झनै उच्च बनेको हो। धनुषा जिल्लामा रहेका 18 पालिका मध्ये अधिकांशमा क्वारेन्टाइन सञ्चालनमा आएको र कतिपयमा 2 रहेका छन्। जिल्लामा 25 क्वारेन्टाइन सञ्चालनमा आएको धनुषाका सहायक प्रमुख जिल्लाधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो। प्युठानमा क्वारेन्टीनमा बसेकी महिलाको हिजो मृत्यु भएको छ। एरायती गाउँपालिका वडा नम्बर 6 बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका वडा नम्बर 4 गहते राखी 26 वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। उनी लामो समयदेखि भारतमा बस्दै आएको र ट्युमरको समस्याबाट पीड़ित भएको प्रहरीले जनाएको छ। उता होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चन रूप 11 24 वर्षीय एक गर्भवतीको हिजो मृत्यु भएको छ। आइतबार राति अत्याधिक ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज लैजाने तयारी गरिरहेका बेला उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। सुदूरपश्चिम प्रदेश सभाको बजेट 6 अधिवेशन हिजोदेखि कैलालीको धनगढ़ीमा शुरू भएको छ। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्री बजेट प्रस्तुत गर्नुभएको थियो। प्री बजेटमाथि आजदेखि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण भूकम्पले क्षति पुर्याएका संरचनाहरूको पुननिर्माणको काम समेत प्रभावित भएको छ। यही असार मसान्तसम्म पुननिर्माणको काम सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण सामग्री तथा कामदारको अभावले तोकिएको समयमा काम नसकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
2072 सालको भूकम्पले क्षति पुर्याएका निजी आवास, विद्यालय, पुरातात्विक सम्पदा एवं भौतिक संरचनाहरूको निर्माण सम्पन्न गर्नका लागि तोकिएको समय यही असार मसान्तमा सकिँदैछ। पछिल्लो समय पुननिर्माणको कामले गति लिएको भए पनि कोरोनाको प्रभावले निर्माण सामग्री तथा कामदारहरूको अभावका कारण काम निर्धारित समयभित्र सम्पन्न गर्न सक्ने अवस्था नरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। कोरोनाका कारण जारी लकडाउनमा केही स्थानीय तहहरूले सीमित कामदारहरू मार्फत पुननिर्माणका सामान्य कामहरू अगाडि आएको भए पनि अधिकांश योजनाहरू अवरूद्ध भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले जानकारी दिनुभयो।
अब हामी यो समय अवधिलाई थप्नुपर्ने अवस्था चाहिँ देखा परेको छ। पछिल्लो चरणमा धेरै राम्रो प्रगतिमा थियो। यो कोरोनाको समस्याको कारणले गर्दाखेरि लकडाउन भएपछि हाम्रो यो सबै कामहरू प्रभावित भएको छ। केन्द्रीय तहमा झगडाको चर्चसँग सम्बन्धित केही कामहरू, सिंहदरबारसँग सम्बन्धित केही सानसानो कामहरू मात्रै गरेका छौँ। हाम्रो ठूलो संख्यामा काम चाहिँ अहिले रोकिएको अवस्था छ। निर्माण सामग्रीको ढुवानीमा समस्या छ। सबभन्दा ठूलो निर्माण कर्मीहरूको चाहिँ समस्या छ। जहाँ चाहिँ खतरा त्यति धेरै देखिएको छैन त्यस्तो ठाउँमा त्यहाँको स्थानीय आवश्यकता र अवस्थालाई विचार गरिकन काम गर्न सक्ने स्थिति गराएको छ। त्यसको निम्ति स्वास्थ्य सुरक्षाको अवलम्बन गर्नको निम्ति निर्देशन जारी गरिएको छ। पालना गर्नुपर्ने मापदण्डहरू जारी गरिएको छ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाहरू मध्ये लकडाउन जारी हुनुभन्दा अगाडिसम्ममा 88% निजी आवास, 74% सार्वजनिक विद्यालय भवन, 56% अस्पताल भवन र 50% पुरातात्विक सम्पदाहरूको पुननिर्माण सम्पन्न भइसकेको थियो। तर लकडाउन शुरू भएपछि सिंहदरबार, धरहरा लगायत केही सम्पदाहरूको पुननिर्माणका सामान्य कामहरू भइरहे पनि अन्य काम पनि प्रभावित भएका छन्। यसरी काम प्रभावित हुँदा यस वर्ष छुट्याइएको बजेट खर्च गर्न नसकिने र आगामी वर्ष बजेट अभाव हुन सक्ने सम्भावना रहेको छ। फेरि एकपटक राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गेवाली।
यो वर्षको बजेट चाहिँ सम्पूर्ण रूपमा खर्च गर्न सकिने अवस्था छैन भने अर्को वर्ष चाहिँ हामीलाई पर्याप्त बजेट प्राप्त गर्ने कुरामा समस्याको विषय देखा गरिरहेका छ। कोरोनाको कारणले आर्थिक क्षेत्रमा ठूलो खालको त्यसले असर गरेको र गर्न सक्ने खालको अवस्था पनि देखिने र ती निर्माणको कामलाई पनि अवधि पनि थप्नुपर्ने यो यावत कुराहरूले गर्दा पुननिर्माणले चाहेको ती बजेट प्राप्त गर्ने कुरामा समस्या हुन सक्ने स्थिति छ। त्यसैले हामीले अर्को वर्ष पनि बजेटको अवस्था कस्तो हुन्छ त्यही आधारमा नै हाम्रो कार्यक्रमहरू चाहिँ अगाडि बढाउनु पर्ने अवस्था सृजना भएको छ।
लकडाउनका कारण पुननिर्माणको काम प्रभावित भए पनि लकडाउन खुकुलो भएपछि भने पुननिर्माणको कामलाई तीव्रता दिन सके भूकम्पपछिको पुननिर्माणले चाँडै नै पूर्णता पाउने अपेक्षा गर्न सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै मानिसहरूमा मानसिक त्रास बढ्न थालेपछि जीवन पद्धति सकारात्मक बनाउन योग अभ्यास महत्वपूर्ण मानिन्छ। शारीरिक अभ्याससँगै आत्मबल बढ़ाउनका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश आयुर्वेद औषधालयको समन्वयमा क्वारेन्टाइनमा बसेकाहरूका लागि योग अभ्यास शुरू गरेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको यो रिपोर्ट।
सुर्खेतका क्वारेन्टाइनमा रहेका सर्वसाधारणको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिसँगै आत्मबल बढ़ाउनका लागि योगाभ्यास शुरू गरिएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले स्थापना गरेको वीरेन्द्रनगर स्थित खुला मैदान क्वारेन्टाइनमा रहेकाहरूको शारीरिक तथा मानसिक व्यवस्थापनका लागि योग प्रशिक्षण दिन शुरू गरिएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर प्रसाद रिजाल बताउनुहुन्छ।
क्वारेन्टाइनमा रहेकाले क्वारेन्टाइनमा योग ध्यान प्राणायाम र त्यो किसिमको खानपिन घरमा भएकाले त्यो किसिमको नित्य हाँस्य र आफ्नो पारिवारिक मनोरञ्जन क्रियाकलापहरू गर्ने।
लकडाउनका बेला कोरोनाको सन्तरासले क्वारेन्टाइनको साँगुरो घेरामा बस्दा बढी आँतिने र झिझिने अवस्था आउन सक्ने हुँदा सकारात्मक सोचका साथ दैनिकीलाई सहज बनाउने तर्फ लाग्नुपर्ने मनोचिकित्सक डाक्टर सुशील समदर्शीको भनाइ छ।
बिहान उठेर योग व्यायाम विभिन्न एक्सर्साइजहरूमा इन्भल्भ हुने राम्रो गतिविधिहरूमा चाहिँ हामी त्यहाँ बसेर पनि इन्भल्भ हुन सक्छौँ। एक्लै बस्दाखेरि अलिकति आफू एक्लिए आफूलाई त्रास अथवा विभिन्न सोचाइहरू आउन सक्छ। त्यो अवस्थामा चाहिँ हामीले एउटा सोसल डिस्टेन्स मेन्टेन गरेर पनि एकअर्कालाई आफ्नो कुराहरू सेयर गर्ने, हँसाउने, कथा कविता अथवा जे आफूलाई आउँछ त्यो कुराहरूमा चाहिँ इन्भल्भ हुन सक्छौँ।
आध्यात्मिक भावनासँगै शारीरिक तथा मानसिक व्यवस्थापन गर्न योग सुरक्षा कर्मीहरूका लागि पनि त्यतिकै आवश्यक रहेको उत्तर पश्चिम पृतना हेड क्वार्टरका कर्नेल अशोक गुरुङ बताउनुहुन्छ।
दैनिक व्यक्तिहरूले शारीरिक व्यायामहरू नियमित रूपमा गरिराखेकै हुन्छ र यसमा अलिकति फरक अनुभूति भएको चाहिँ शारीरिक बाहेक मानसिक रूपमा पनि व्यक्ति विशेषलाई सन्तुलन राख्नको लागि चाहिँ योगले सहयोग गर्छ। लक्ष्य जस्तो चाहिँ अनुभूति छ।
लकडाउनका बेला कोरोनाको सन्तरासले शारीरिक तथा मानसिक विकृति उत्पन्न गर्न सक्ने भएकाले दैनिकीलाई सहज बनाउन योग तथा ध्यान निकै लाभदायक हुने गरेको यसका जानकार बताउँछन्। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
हिजो साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका पाँचका 50 वर्षीय बीरमाया प्रजा र वड़ा नम्बर 3 का 6 वर्षीय आयुष मगर रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो। हावाहुरीकै कारण सरी खेतका दुईजना घाइते भएको पनि उहाँले बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेको संख्या 56,76,000 नागेको छ। महामारीकै कारण 3,51,000 भन्दा धेरैको मृत्यु भइसक्दा 24,26,000 भन्दा बढ़ी उपचारपछि निको भई घर फर्किएका छन्। अमेरिका, ब्राजिल, रशिया, स्पेन संक्रमित संख्याको हिसाबले अगाडि छन्। अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ भने 17,25,000 भन्दा बढ़ी संक्रमित भएका छन्। ब्राजिलमा पछिल्लो 24 घण्टामा 1,027 कोरोना संक्रमितको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या 24,500 नागेको छ। छिमेकी मुलुक भारतमा 1,50,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या 4,349 पुगेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारी हाल केही रोकिएका जस्ता देशमा राम्रो व्यवस्थापन नगरिए दोस्रो पटक पनि महामारी उचाइमा पुग्ने चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका आकस्मिक विभागका प्रमुख डाक्टर माइक रायनले युरोप र उत्तरी अमेरिकाले दोस्रो पल्ट महामारीको चपेटाबाट जोगिन प्रभावकारी उपाय कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा महामारी बढ़िरहेको उल्लेख गर्नुभयो। कोरोना भाइरस महामारीबाट आक्रान्त युरोपेली मुलुक स्पेनले संक्रमण र मृत्युदर घट्दै गएपछि जनजीवनलाई विस्तारै सामान्यतर्फ फर्काउन थालेको छ। लकडाउन खोलेर सीमित भेला तथा रेस्टुरेन्ट लगायतका व्यवसायलाई आंशिक खुला गरेको स्पेनले जुलाई 1 तारीखदेखि विदेशबाट आउनेलाई 2 हप्ताको क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउने भएको छ। यस्तै बेलायतले पनि अत्यावश्यक बाहेकका पसललाई पनि केही समयपछि खोल्न दिने भएको छ। जापानले कोरोना नियन्त्रणका लागि लगाएको संकटकाल हटाए पनि संक्रमण बढ़ेमा फेरि लगाउन सकिने जनाएको छ। दक्षिण कोरियाले बजारमा रहेका विभिन्न 31 थरी मधुमेहका औषधि उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ। कोरियाको जनस्वास्थ्य निकायले दिएको जानकारी अनुसार कार्सिनोजिन को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्ध लगाइएको हो। अब मौसम। आज देशको पूर्वी तथा मध्य पहाड़ी भागमा सामान्य बदली हुने, पश्चिमी भागमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने र अन्य भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.8 डिग्री सेल्सियस, वर्षा 23.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विषयमा सबै राजनैतिक दललाई एकताबद्ध हुन र संविधान संशोधनका पक्षमा उभिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2076-77 को आर्थिक सर्वेक्षण पेश। चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर 2.3% सीमित हुने प्रारम्भिक प्रक्षेपण। रूकुम पश्चिमको चौरझारी घटनाको छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता। गृह मन्त्रालयद्वारा छानबिन समिति गठन। वीरगंजको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत 21 जना कोरोना संक्रमित निको भई गैराती घर फर्किए र व्यवस्थापन नभए कोरोना महामारी केही रोकिएका देशमा महामारी फेरि उचाइमा पुग्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। कोरोना संक्रमणका कारण विश्वभर संक्रमितको संख्या 56,76,000 नाग्यो। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।